नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल असार महिनाको 19 गते मंगलबार, श्रावण कृष्ण प्रतिपदा, तदनुसार जुलाई 4 सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित पत्र पत्रिकाले फरक फरक प्रसंगलाई मुख्य समाचार बनाएका छन्। नारायणगढ मुगलिन सड़कको विकल्प खोजी, चारवटा निकासको सम्भावना शीर्षक र उपशीर्षक दिँदै गोर्खापत्रले मुख्य खबर छापेको छ। हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ मुगलिन सड़कको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चारवटा विकल्प देखिएका छन्। तीनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। एउटा विकल्प पूर्वी नवलपरासीको गैडाकोटदेखि तनहुँको देवघाट दासढुङ्गा हुँदै मुगलिनसम्म अहिलेको सड़क पारी तनहुँतर्फ त्रिशुलीको किनारै किनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले सिंगल ट्र्याक खोलेर काम अघि नबढ़ाई रोकिएको भण्डारा मलेखु सड़क छ। तेस्रोमा नारायणगढ मुगलिन सड़कमै पर्ने घुमाउनेमा त्रिशुली नदीमाथि अलपत्र परेको पुल बनाउन सके मात्रै पनि नारायणगढ़बाट पोखरा जाने बाटो खुल्ने र विकल्प बन्नेछ। सड़क विभागले डिभिजन सड़क कार्यालय भरतपुरलाई वैकल्पिक सड़कबारे अध्ययन गर्न निर्देशन दिइसकेको छ। डिभिजन सड़क कार्यालय भरतपुरका डिभिजन प्रमुख डीई रमेश प्रसाद पौडेलले अहिलेको सड़क पारी त्रिशुली किनारै किनार तनहुँतर्फ नयाँ सड़क बनाउन सकिने गरी गृह कार्य शुरू भएको जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़कको विकल्प खोजी, चारवटा निकासको सम्भावना गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई नागरिकले मुगलिन नारायणगढ़ सड़कमा पहिरोले सास्ती, कतिखेर गन्तव्यमा पुगिने ठेगान छैन शीर्षक दिँदै मुख्य खबर बनाएको छ। तनहुँको दमौलीबाट बस चढ़ेका मिलन हटखलेलाई काठमाण्डु पुग्न झण्डै 18 घण्टा लाग्यो। बिहान 6 बजे दमौलीबाट बस चढ़ेका उनी काठमाण्डुको बालाजु स्थित बस पार्कमा ओर्लिदा मध्य रातको 12 बजिसकेको थियो। दमौलीबाट काठमाण्डुसम्मको 150 किलोमिटर दूरी अरू बेला 5 घण्टामै पूरा हुन्थ्यो, तर यसपटक सोही दूरी पार गर्न उनलाई 18 घण्टा लाग्यो। यति बेला मुगलिन नारायणगढ़ बाटो अस्तव्यस्त छ। बेला बेला खसिरहने पहिरोका कारण सो खण्डमा कुन बेला कहाँनिर पुगेर रोकिन्छ किन्नुपर्ने भन्ने ठेगान नै हुन्न। राजमार्ग खुल्ने र बन्द हुने भइरहँदा सवारी लामो समय राजमार्गमा रोकिने गरेका छन्। मुगलिन नारायणगढ़ सड़क अवरूद्ध हुँदा चितवन हुँदै आउजाउ गर्ने यात्रुले त मार खेपेकै छन्। राजमार्गको त्यो अप्ठ्यारोको मारमा पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने यात्रु पनि पर्ने गरेका छन्। मुगलिन नारायणगढ़ सड़कमा पहिरोले सास्ती, कतिखेर गन्तव्यमा पुगिने ठेगान छैन नागरिकको मुख्य समाचारको शीर्षक हो यो। संघीय शिक्षा ऐन चाँडै शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन चाँडै संसदमा प्रस्तुत गर्ने बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको 12 वार्षिकोत्सव तथा गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै संघीय शिक्षा ऐन मन्त्री परिषदमा छलफल गरेर मन्त्री परिषदकै विधेयक समितिमा पठाइएको जानकारी दिनुभएको हो। उहाँले संघीय शिक्षा ऐन आएपछि शिक्षा नीतिका निम्ति मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, शिक्षालाई जुन स्तरमा महत्व दिनुपर्ने हो त्यहाँ कमी भयो भन्ने कुरामा म सहमत छु, तर अब समय आएको छ, हामीले गर्नै पर्छ। संघीय शिक्षा ऐन क्याबिनेटको विधेयक समितिमा पठाइएको छ। केही दिनभित्रै त्यसलाई सदनमा प्रस्तुत गरिँदैछ। संघीय शिक्षा ऐनले हामीलाई एक हदसम्म नयाँ शिक्षा नीतिका निम्ति मार्गदर्शन गर्छ भन्ने मेरो विश्वास छ। उहाँले विश्वविद्यालय ऐनको आवश्यकता रहेको बताउनुहुँदै त्यसको तयारीमा लाग्ने प्रश्न पार्नुभयो। संघीय शिक्षा ऐन चाँडै गोर्खापत्रले प्रधानमन्त्रीको भनाईलाई उल्लेख गर्दै अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। बत्तीस वर्षदेखि थपिएन डाक्टरको दरबन्दी शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। प्रजातन्त्र पुनर्स्थापनापछि 2048मा पहिलो निर्वाचित सरकार बन्दा देशमा डाक्टरको दरबन्दी 1212 थियो। 32 वर्षपछि अहिले पनि संघीय सरकार अन्तर्गत डाक्टरको दरबन्दी त्यति नै छ। यसबीच देशले 28 सरकार पायो तर नागरिकलाई सहज सेवा दिने गरी डाक्टरको संख्या थप्ने विषय कसैको प्राथमिकतामा परेन, जबकि यही अवधिमा सेना र प्रहरीको संख्या दोब्बर बढ़ेको छ भने निजामती कर्मचारीको दरबन्दी करिब 33,378 थपिएको छ। गाउँका वडा सदस्यदेखि सिंहदरबारका प्रधानमन्त्रीसम्म गरी राजकीय सुविधा लिने नेताको संख्या पनि 36,000 भन्दा धेरै छ। संघ प्रदेशको गरी हाल देशभर 1,916 चिकित्सकको दरबन्दी छ। यो संख्या पनि संघीयता लागू भएपछि प्रदेशले दरबन्दी खुलाएसँगै थपिएको हो। विभिन्न प्रदेशहरूले 704 दरबन्दी थपेका हुन्। संघले त 32 वर्ष अघिकै दरबन्दी कायम राखेको छ, जबकि 2048मा देशको जनसंख्या 1,84,91,097 थियो भने अहिले 2,91,64,578 पुगिसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संघ प्रदेशको दरबन्दीमा रहेका मध्ये 11 तहका कन्सल्ट्यान्ट चिकित्सक 224, 9 र 10 तहका विशेषज्ञ चिकित्सक 808 र 8 तहका मेडिकल अफिसर 884 जना छन्। तर स्वीकृत दरबन्दी अन्तर्गतको पनि सबै चिकित्सक बिरामीको सेवामा सक्रिय छैनन्। केन्द्रदेखि प्रदेशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य प्रतिष्ठान, अस्पताल र विभिन्न निकायमा प्रशासनिक काममा समेत ठूलो संख्यामा चिकित्सक आबद्ध हुँदा उपचारात्मक सेवा प्रभावित भइरहेको छ। 32 वर्षदेखि थपिएन डाक्टरको दरबन्दी, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। रेडक्रसमा समेत सत्तारूढ़ दलको भागबण्डा शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। सार्वजनिक संस्थानमा भागबण्डा, कूटनीतिक नियोगमा भागबण्डा, संवैधानिक निकायमा भागबण्डा, विश्वविद्यालयमा भागबण्डा, यी सबै विषयलाई आम बनाइसकेका राजनीतिक दलले रेडक्रससँगै परोपकारी र तटस्थ अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वमा पनि भागबण्डा गर्न लागेका छन्। भ्रष्टाचारले थिलथिलो भइसकेको रेडक्रसको साख दलीय भागबण्डाले समाप्त हुने भएको छ। तटस्थ, स्वायत्त र स्वयंसेवी सहायता संस्थाका रूपमा विश्वविख्यात रेडक्रसको नेपाल संयन्त्रको नेतृत्वमा सत्तारूढ़ दलले भागबण्डा गरेका छन्। बकायदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नाममा पद छुट्याएर माइन्युट गरेपछि औपचारिकताका लागि निर्वाचन मञ्चन गर्न लागि छ। केन्द्रीय कार्य समितिमा कांग्रेसले अध्यक्ष, उपाध्यक्ष खुल्ला, उपमहामन्त्री सहित 15, माओवादीले उपाध्यक्ष, महिला कोषाध्यक्ष सहित 8, एकीकृत समाजवादीले महामन्त्री, उपकोषाध्यक्ष सहित 6 जना पाउने लिखित सहमति भएको छ। अन्य दलका लागि 4 जना राख्ने तर उनीहरूसँग सहमति हुन नसके सत्तारूढ़ले यी पद आपसमा समानुपातिक रूपमा बाँडफाँड गर्ने सहमति भएको छ। रेडक्रसमा समेत सत्तारूढ़ दलको भागबण्डा कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। गिरिजा प्रसाद कोइराला विश्वविद्यालय स्थापनाको घोषणा शीर्षक दिँदै कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। सरकारले कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद जीपी कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले कोइरालाको शतवार्षिकी समारोह तथा जीपी कोइराला मेमोरियल कलेजको 12 वार्षिकोत्सव समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै सरकारले विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ़ाउने घोषणा गर्नु गरेको छ। कांग्रेस नेता तथा सांसद शेखर कोइरालाले विश्वविद्यालय स्थापनाका लागि गत माघमा प्रधानमन्त्री कार्यालयमा आवेदन दिनुभएको थियो। जीपी कोइराला कलेजलाई नै विश्वविद्यालय बनाउने वा छुट्टै विश्वविद्यालय स्थापना गरेर कलेजलाई आंगिक बनाउने विषयमा छलफल चलिरहेको छ। कलेज संचालक र जीपी कोइराला फाउण्डेशनले भने छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्। गिरिजा प्रसादका नाममा बाटो, हस्पिटल, विश्वविद्यालय बन्दा प्रचण्डको पनि नाम जोड़िन्छ। प्रधानमन्त्री दाहालले भन्नुभयो अब विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्छ। गिरिजा प्रसाद कोइराला विश्वविद्यालय स्थापनाको घोषणा कान्तिपुरको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। बिना आमदानीको आकाशिदो खर्च शीर्षकमा कारोबारले मुख्य खबर छापेको छ। चालू आर्थिक वर्षमा अर्थतन्त्रमा आएको सुस्तताको सबैभन्दा बढ़ी प्रभाव राजस्व असूलीमा परेको छ। यो वर्ष राजस्व असूली इतिहासकै कमजोर भन्दा सरकारी खर्च भने अस्वाभाविक रूपमा बढ़ेको छ। आमदानी बिनाको खर्चको बढ़ोत्तरीले यो वर्ष बजेट घाटा 4 खर्ब रूपियाँ माथि पुग्ने देखाएको छ। सरकारको खर्च र आमदानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 17 सम्ममा सरकारको कुल आमदानी दुवै ऋण बाहेक 9 खर्ब 4 अर्ब रूपियाँ पुगेको छ। खर्च भने 12 खर्ब 54 अर्ब भएको छ। यो अवधिसम्म आइपुग्दा र खर्चको फरक 3 खर्ब 50 अर्ब रूपियाँ पुगिसकेको छ। गत वर्ष असार 17 सम्ममा सरकारको कुल आमदानी 10 खर्ब 31 अर्ब रूपियाँ हुँदा खर्च 11 खर्ब 34 अर्ब रूपियाँ मात्रै थियो। बिना आमदानीको आकाशिदो खर्च चालू आर्थिक वर्षमा सरकारको आमदानी भन्दा खर्च 4 खर्ब बढ़ी हुनेछ। कारोबारको मुख्य समाचारको शीर्षक हो यो। निर्वाचनको मिति कानूनमै तोक्न प्रस्ताव शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानून बनाउन प्रस्ताव गरेको छ। आयोगले निर्वाचन सम्बन्धी एकीकृत कानूनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन सो सभाको अघिल्लो निर्वाचनको परिणाम घोषणा भएको 4 वर्ष 11 महिना को पहिलो आइतबार पर्ने गर्ने गरी कानूनमा व्यवस्था गर्न आयोगले प्रस्ताव गरेको छ। त्यसै गरी पदावधि समाप्त हुनुभन्दा 3 दिन अघि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। निर्वाचनको मिति कानूनमै तोक्न प्रस्ताव गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। ललिता निवास प्रकरण कसको पालामा के भयो शीर्षक दिँदै अन्नपूर्णले मुख्य खबर बनाएको छ। अहिलेको चर्चित विषय हो ललिता निवास जग्गा प्रकरण। यो विषय पुरानै भए पनि घटनाको फाइल पुनः खोलिएपछि चर्चामा छ। भूमाफियाको कब्जामा जग्गा परेको छ। लामै समय भयो तर यो प्रकरणको फाइल थन्किँदै खोल्दै गर्दा समय समयमा चर्चा भइरहन्छ। प्रजातन्त्र पुनर्स्थापनादेखि नै भूमाफियाको आँखामा परेको यो जग्गा गणतन्त्रकालसम्म पनि जोगिएन। यो स्थान हडपिएको लामै श्रृंखला इतिहास केलाउँदा भेटिन्छ। ललिता निवास प्रकरण कसको पालामा के भयो शीर्षक दिँदै अन्नपूर्णले मुख्य खबर बनाएको छ। संस्कार सहितको चाहिन्छ राजनीति अर्को शीर्षकमा अन्नपूर्णकै अग्रपृष्ठमा खबर छ। भ्रष्टाचार लोकतन्त्रको धमिरा हो, यसले सुशासनका स्तम्भहरूलाई क्षतविच्छेद पार्छ। अहिले भ्रष्टाचार महारोगको रूपमा देखा परेको छ। यो महारोग हरेक तह र तबकामा सल्किएको छ। यसलाई नजरअन्दाज गर्नु हुँदैन किनभने भ्रष्टाचारले उत्कर्ष रूप लिएमा शासन व्यवस्थालाई नै निरीह बनाउँछ। संस्कार सहितको चाहिन्छ राजनीति अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। संगठित अपराधमा पनि अनुसन्धान शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। बालुवाटार स्थित ललिता निवास र त्यसले चर्केको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित विरूद्ध कृत्यसँगै संगठित अपराध पनि अनुसन्धान हुने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साबिक मुलुकी ऐन 2020 कृत्य सम्बन्धी कसूरका अलावा यो प्रकरणमा संगठित अपराधको दफा समेत थपेर अनुसन्धान फराकिलो बनाउन लागेको हो। त्यसका लागि ब्यूरोले महान्यायाधिवक्ता कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीसँग समन्वय गरिसकेको छ। प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भन्नुभयो ललिता निवास जग्गा प्रकरणमा अहिले मुलुकी ऐनको कृत्य सम्बन्धी महल अनुसार अनुसन्धान भइरहेको छ। ललिता निवास प्रकरण संगठित अपराधमा पनि अनुसन्धान शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। $2500 आवास सहित 4 वर्षे स्नातक शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। गुल्मीको मालिका गाउँपालिका तीन वाङदीका 23 वर्षीय विष्णु प्रसाद घिमिरेले अर्खबाङ माविबाट प्लस टू उत्तीर्ण गरेपछि चिन्ता थपियो। अब स्नातक कसरी पढ्ने? घरको आर्थिक अवस्था कमजोर भएकाले उनी स्नातक पढ्न सकिँदैन भन्ने सोचमा पुगेका थिए। तर 2500मा 4 वर्ष स्नातक पढ्न पाउने धुरकोट गाउँपालिका 5 वस्तु स्थित परमानन्द बहुमुखी क्याम्पसको विज्ञापन सुने, घर सल्लाह गरेर मानविकी संकाय स्नातक पहिलो वर्षमा भर्ना भए। उनी अहिले तेस्रो वर्षमा अध्ययनरत छन्। नजिकैका सामुदायिक क्याम्पसमा मासिक शुल्क 800 देखि 1200 सम्म छ, तर परमानन्दमा स्नातक पहिलो वर्षमा भर्ना बापत 2500 र रजिस्ट्रेशन फर्मको शुल्क बाहेक कुनै शुल्क तिर्न नपरेको उनले सुनाए। 2500मा आवास सहित 4 वर्ष स्नातक, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। बाह्रै महिना पानी ल्याउने डिजाइन बन्दै शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना पानी ल्याउने गरी डिजाइनको काम अघि बढ़ाइएको छ। मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले वर्खा लागेसँगै मध्यकालीन समाधान मार्फत इन्टेक स्थानान्तरण, बालुवा थिग्र्याउने प्रणाली लगायत सम्पूर्ण डिजाइनको काम अघि बढ़ेको बताउनुभयो। अहिले वर्षमा 10 महिना करिब 300 दिन पानी वितरण गर्ने व्यवस्था छ। इन्टेक नसारी अहिले भएको ठाउँबाट 12 महिना पानी ल्याउन बालुवा थिग्र्याउने सिस्टम जोड्नु जरूरी रहेको र त्यो हुँदा धेरै खर्च गर्नु नपर्ने उहाँले बताउनुभयो। 12 महिना पानी ल्याउने डिजाइन बन्दै गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छोटकरीमा। पर्यटक बढे भरिएनन् होटल शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। सन् 2023 6 महिनामा नेपालमा करिब 5 लाख पर्यटक भित्रिएका छन्। जून महिनासम्म 476,481 पर्यटक नेपाल आएका हुन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोविड अघिसँग तुलना गर्दा करिब 96% पर्यटनको संख्यामा सुधार देखिएको छ। यस वर्षको जून महिनामा मात्रै 72,250 पर्यटक नेपाल भित्रिएका छन्। सन् 2019 74,883, 2020 जूनमा 102, सन् 2021 जूनमा 1,187 र सन् 2022 जून महिनामा 46,957 पर्यटक नेपाल आएका थिए। 6 महिनामा सबैभन्दा बढ़ी छिमेकी मुलुक भारतबाट पर्यटक आएका छन्। सन् 2023 जनवरीदेखि जूनसम्म 1,67,605 भारतीय हवाई मार्गबाट नेपाल भित्रिएका छन्। कुल नेपालमा आउने पर्यटक संख्यामा भारतीय पर्यटकको हिस्सा करिब 35% छ, तर स्थल मार्गबाट आउने भारतीय पर्यटकको यकिन तथ्याङ्क छैन। दोस्रो छिमेकी मुलुक चीनबाट अपेक्षित रूपमा पर्यटक बढ़न सकेका छैनन्। पर्यटक बढ़े भरिएनन् होटल शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। भ्रष्टाचारका ठूला फाइल केही दिनमै खोलिन्छन्, प्रधानमन्त्रीको भनाईलाई नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइल केही दिनमै खोलिने बताउनु भएको छ। माओवादीको युवा संगठन वाइसीएलको केन्द्रीय कार्यालयका नेता र इन्चार्जसँग हिजो प्रचण्डले भ्रष्टाचारका अन्य फाइल पनि खोलिने बताउनु भएको हो। भ्रष्टाचारका ठूला फाइल केही दिनमै खोलिनेछन्, प्रधानमन्त्रीको भनाईलाई नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। असार लागेपछि अत्याधिक बढ़्यो खर्च शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। चालू आर्थिक वर्षको 11 महिना सुस्ताएको सरकारी खर्च 11 महिनासम्म सुस्ताएको सरकारी खर्च असार लागेपछि रफ्तार लिन थालेको छ। आर्थिक वर्षको अन्तिम महिना असारको 17 दिनमा 75.80 अर्ब सरकारी खर्च भुक्तानी भएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार आइतबारसम्म कुल सरकारी खर्च विनियोजित बजेटको 69.91% पुगेको छ, अर्थात हालसम्ममा 12.54 अर्ब रूपियाँ बराबर सरकारी खर्च भएको छ। असार लागेपछि अत्याधिक बढ़्यो खर्च नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। हेवा खोलाको बाढ़ीको शास्ति शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। गत असार 3 गते 5 थरको हेवा खोलामा वर्षासँगै आएको बाढ़ीले स्थानीयवासीलाई शास्ति भएको छ। हेवा खोलाको अन्तिम बिन्दु माझी टारका 40 वर्षीय मंगल बहादुर माझी यस्तो बाढ़ी आउला भनेर 10 मनमा 1 मन पनि नसोचेको बताउनुहुन्छ। हिउँदमा जंघारका रूपमा तरिने हेवा खोला 3 गते तमोर नदी बनेर आएको भान भएको उहाँको भनाइ छ। लामो समयदेखि मेची मार्गको हेवा खोला पुल बजार नजिक बस्नुहुने भानुभक्त पोखरेलले यसपालिको बाढ़ी उग्र आतंककारी नै बनेर आएको थियो। उहाँले भन्नुभयो 2 बजे राति ठूलो गडगडाहटका साथ बाढ़ी आउँदा मस्त निदाएका बजारवासी हामी आतंकित हुँदै बिउझिएका थियौं। हेवा खोलाको बाढ़ीको शास्ति शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। कर तिरेर 1 महिनामा 655 मोबाइल भित्रिए शीर्षकको समाचार कान्तिपुरको अर्थ पृष्ठमा छ। आगामी आर्थिक वर्षको बजेट मार्फत विदेशबाट फर्कदा ल्याइने फोनमा कडाई गरेसँगै 655 मोबाइल कर तिरेर मुलुक ल्याइएको छ। गत जेठ 15 असार 17 त्रिभुवन विमानस्थल भन्सार कार्यालय मार्फत 938 मोबाइल भित्रिएको छ। यसमा 283 मोबाइलले कर छूट पाएका छन्। 1,17,42,610 रूपियाँ कर तिरेर 655 वटा मोबाइल भने नेपाल भित्रिएको छ। कर तिरेर 1 महिनामा 655 मोबाइल भित्रिए कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। र अब पत्र पत्रिकाले छापेका सम्पादकीय श्रमजीवी पत्रकारको पारिश्रमिक शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। नेपालमा 2047 संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेपछि छापा तथा विद्युतीय संचार माध्यममा यस क्षेत्रको आकर्षण बढ़्यो। संचार माध्यमलाई उद्योगका रूपमा चलाउन ठूलो लगानी आएपछि कैयौं संचारकर्मीको यो क्षेत्रमा प्रवेश भयो, तर श्रमजीवी पत्रकारको भर्नादेखि अवकाशसम्मको दायित्वका बारेमा लगानीकर्ताले वास्ता नै गरेनन्। केही संचारकर्मीले समुचित पारिश्रमिक पाए पनि धेरै जसोले जीवन धान्न पनि नपुग्ने पारिश्रमिकमा काम गर्नु पर्यो, त्यो पनि समयमा नपाउने कस्तो पीड़ा, खान लाउन नै नपुग्ने भएपछि त्यसले पत्रकार आचार संहिताको पालनामा पनि विकृति ल्याउने नै भयो। पक्कै पनि सबै मीडिया आर्थिक रूपमा सबल र व्यावसायिक रूपमा सक्षम छैनन्। मीडिया संचालकका पनि केही गुनासा छन्। त्यस्तो गुनासो विज्ञापन प्राप्तिका विषयमा बढ़ी छ। खास गरी सानो लगानी र मोपसलबाट संचालित मीडियाले कठिनाई भोगिरहेका छन्। त्यही बुझेर पारिश्रमिक निर्धारण समितिले मीडियाको वर्गीकरणका आधारमा पारिश्रमिक सिफारिश गरेको थियो। ऐन अनुसार निर्धारित पारिश्रमिक आवधिक र सामयिक पुनरावलोकन गरिनुपर्छ। कोविड 19 संक्रमणको आर्थिक असरका सन्दर्भमा पुनरावलोकनको विषय उजेलमा परे पनि पछिल्लो पटक समितिले विद्यमान पारिश्रमिकमा 25% वृद्धिको सिफारिश गरेको छ। श्रमजीवी पत्रकारको पारिश्रमिक गोर्खापत्रको सम्पादकीय हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।